नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2082 साल कार्तिक 23 गते आइतबार, मार्ग कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार नोभेम्बर 9 सन् 2025, नेपाल सम्बत 1146। युवा पुस्ताको आन्दोलनका क्रममा भएको निजी क्षेत्र क्षतिका विषयमा प्रधानमन्त्रीले हिजो सम्बोधन गर्नुभएको छ। गैर कानूनी क्रियाकलापलाई कानूनी दायरामा ल्याउने विषय उहाँले उल्लेख गर्नुभएको छ। यसै प्रसंगलाई आज गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। साथै नवपुस्ताको आन्दोलनका क्रममा देशका विभिन्न अदालतहरूमा आगजनी र तोडफोड भएको थियो। सोही विषयलाई आज पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यसै गरी नेपाल ट्रस्टको जग्गा प्रकरण लगायतका अन्य विषय पनि पत्र पत्रिकाले प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। कार्यक्रम अखबारको शुरूआतमा सबैभन्दा पहिला गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई निजी क्षेत्र समृद्धिको इन्जिन समाचार शीर्षक रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्र राष्ट्रको समृद्धिको प्रमुख इन्जिनका रूपमा रहेको भन्दै सुशासन सहकारी आत्मनिर्भर र उत्पादनमूलक अर्थतन्त्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहसलाई सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायहरू समृद्धिको जग्गा डुंगा भएको भन्दै निजी क्षेत्रको मनोबल जगाउन युवाको म्यान्डेट आत्मसात गर्न र आत्मनिर्भर अर्थतन्त्र र त्यसलाई अगाडि बढ़ाउन आह्वान गर्नुभयो। जेएनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा निजी क्षेत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले घुसखोरी र लूटतन्त्र विरूद्ध कठोर सन्देश दिँदै सुशासन र इमान्दार उद्यमीलाई संरक्षण गर्ने नीति अघि सारेको बताउनुभयो। नेपालको अर्थतन्त्रमा विश्वास र सहकार्यको नयाँ अध्याय शुरू गर्न आह्वान गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेख्य र मजबूत छ भन्ने हाम्रा तथ्याङ्कहरूले बारम्बार प्रमाणित गरेका छन्। निजी क्षेत्र समृद्धिको इन्जिन गोर्खापत्र दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। जेएनजी आन्दोलनपछि कस्तो छ न्यायालयको लय, आगजनीको छानबिन गर्न प्रहरीमा जाहेरी दर्ता, भवन पुनर्निर्माणका लागि 8 अर्ब बजेटको अपेक्षा, आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। मुलुकमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार छ। संवैधानिक कानूनका विज्ञ ओम प्रकाश अर्याल स्वयं गृहमन्त्री हुनुहुन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सहित कानून न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था र सहकारी गरीबी निवारण मन्त्री सर्वोच्च अदालतबाटै सेवानिवृत्त न्यायाधीश अनिल कुमार सिन्हा हुनुहुन्छ। जनताको हक अधिकारको संरक्षण, विधिको शासनको स्थापना, मानव अधिकारको संरक्षण र प्रत्याभूति, संविधानवाद तथा लोकतन्त्रको रक्षाका लागि पनि चाहिन्छ न्यायालय। न्याय निसाबको थलोमा 2 महिना अघि भएको आगजनीको अनुसन्धान र भवन पुनर्निर्माणका लागि बजेट माग गर्दै न्यायालयले सरकारको मुख ताकिरहेको अवस्था छ। समाचारमा विभिन्न अदालतमा भएको क्षतिको विवरण समेत उल्लेख गरिएको छ, जसमा मोरङ जिल्ला अदालतमा पूर्ण क्षति भएको विवरण रहेको छ। क्षतिमा मूल भवन, सवारी साधन, फर्निचर, विद्युतीय तथा अन्य सामग्रीमा आगजनी र तोडफोड भएको छ। मोरङ जिल्ला अदालतको क्षतिको विवरणमा 6 करोड़ 14 लाख 99 हजार 8,94 रुपियाँको विवरण रहेको छ। काठमाडौँ जिल्ला अदालत पनि पूर्ण रूपमा क्षति भएको विवरणलाई समाचारमा उल्लेख गरिएको छ, जसमा मूल भवन, सवारी साधन, फर्निचर, विद्युतीय तथा अन्य समेत गरेर 55 करोड़को क्षति काठमाडौँ जिल्ला अदालतमा भएको उल्लेख गरिएको छ। चितवन जिल्ला अदालतमा 4,59,00,000 क्षतिको विवरण रहेको छ। कास्की जिल्ला अदालतमा 10,69,40,00,000 क्षति भएको विवरण रहेको छ। तनहुँ जिल्ला अदालतमा 1 करोड़को क्षति भएको छ, 1,90,00,000। त्यसै गरी बाँके जिल्ला अदालतमा 5,57,00,000 क्षति भएको छ। उच्च अदालत विराटनगरमा 3,33,00,000 क्षति भएको छ। उच्च अदालत पोखरामा 2,68,00,000 बराबरको क्षति भएको छ। उच्च अदालत तुलसीपुर नेपालगंज इजलासमा 6,87,00,000 क्षति भएको छ। सप्तरी जिल्ला अदालतको भवनमा पनि क्षति भएको छ, त्यहाँ 4,45,00,000 क्षति भएको छ। सिराहा जिल्ला अदालतमा 2,17,00,000 क्षति भएको छ। सिन्धुली जिल्ला अदालतमा 1,27,00,000 क्षति भएको छ। मकवानपुर जिल्ला अदालतमा 2,22,00,000 क्षति भएको छ। कपिलवस्तु जिल्ला अदालतमा 82,93,000 क्षतिको विवरण समाचारमा उल्लेख गरिएको छ। विशेष अदालत आंशिक क्षतिको विवरण रहेको छ, जसमा विशेष अदालतमा 1,18,00,000 क्षति भएको छ। उच्च अदालत जनकपुर राजविराज इजलासमा 1,89,00,000 क्षति भएको छ। दाङ जिल्ला अदालतमा 1,10,00,000 क्षति भएको छ। रूपन्देही जिल्ला अदालतमा 19,10,000 क्षति पुगेको छ। कैलाली जिल्ला अदालतमा 4,24,00,000 बराबरको क्षति भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा रहेको छ, साथै सम्बन्धित व्यक्तिको भनाईलाई समेत समाचारमा उद्धृत गरिएको छ। अर्जुन प्रसाद कोइराला प्रवक्ता सर्वोच्च अदालत, उहाँको भनाई रहेको छ, न्यायको दीप बलिरहेको छ, न्यायलाई जीवन्त, प्रभावकारी र अक्षुण्ण राख्नमा हामी केन्द्रित रहेका छौं। निकट भविष्यमा सबै प्रकारका मुद्दा तथा निवेदनहरू नियमित रूपमा दर्ता र सुनवाई गर्ने तयारीमा रहेका छौं। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाको भनाई हो यो। त्यसै गरी नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रको भनाईलाई समेत समाचारमा उल्लेख गरिएको छ। आगजनी, तोडफोड र लुटपाटका घटनाले भौतिक एवं मनोवैज्ञानिक क्षति पुर्याएको छ, यसलाई न्यूनीकरण गर्दै पुनर्ताजगी र उच्च मनोविज्ञानका साथ अघि बढ़नुपर्छ। यो भनाई प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र, अध्यक्ष नेपाल बार एसोसिएशन, आजको अन्नपूर्ण पोस्ट दैनिकले न्यायालयमा भएको आगजनी र क्षतिको विवरणलाई प्रकाशित गरेको छ। नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्व सचिव पक्राउ, माथि समय जान सक्ने सीआईबीको योजना, कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। नेपाल ट्रस्टको दरबार मार्ग स्थित जग्गा यति होल्डिङ्स अन्तर्गतको थाम सेक ट्रेडिङ प्रणालीलाई 30 वर्षका लागि लिजमा दिने निर्णयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ पर्नु भएको छ भने अनुसन्धान माथिसम्म पुर्याउने प्रहरीको योजना छ। नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्व सहसचिव पक्राउ, माथिसम्मै जाने सीआईबीको योजना, कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर प्रकाश छ। साथै कान्तिपुर दैनिकको यसै पृष्ठमा त्रिभुवन विमानस्थलमा रहनु भएको लाइटमा विद्युत अवरूद्ध हुँदा 4 घण्टा उडान बन्द, 3 अन्तर्राष्ट्रिय उडान भारत बंगलादेश डाइभर्ट, सयौं यात्रु घण्टौंसम्म अलपत्र समाचार रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग किनारा संकेत गर्ने रहनु भएको लाइट बिग्रिएपछि शनिबार बेलुकी झण्डै 4 घण्टा विमानस्थल बन्द भएको छ। विमानस्थल बन्द हुँदा 3 अन्तर्राष्ट्रिय उडान भारत र बंगलादेश डाइभर्ट भएका थिए। सयौं यात्रु काठमाडौँ विमानस्थल र जहाजभित्र अलपत्र परेका थिए, कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। मुहार फेर्दै त्रिभुवन विश्वविद्यालय रंगशाला आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा खबर रहेको छ, गत वर्ष नेपालमा सम्पन्न नेपाल प्रिमियर लीग एनपीएल विश्व क्रिकेटकै नजरमा पर्यो। ठूलो संख्यामा सुपर स्टार विदेशी क्रिकेटरहरूको आगमन, करोड़ौंको लगानी, विश्वकै अग्रणी स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गर्नुका साथै क्रिकेटमा नेपालको क्रेजले गर्दा एनपीएलको पहिलो संस्करणले व्यापक चर्चा बटुलेको थियो। यी सकारात्मक पक्षका बीच पनि एनपीएल आयोजना गरिएको त्रिभुवन विश्वविद्यालय त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दर्शक व्यवस्थापन हुन नसक्दा भौतिक पूर्वाधारमाथि कैयौं प्रश्न खड़ा भएका थिए। सरकार र नेपाल क्रिकेट संघ क्यानको सहकार्यमा सो कमी कमजोरी एनपीएलको दोस्रो संस्करणमा हट्ने अब पक्का भएको छ। गत वर्षको एनपीएलको सफलता र नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय रूपमा क्रिकेटले अन्तर्राष्ट्रिय रूपमा प्राप्त गरेको निरन्तर सफलताले त्रिवी क्रिकेट रंगशालाले मुहार फेरेको छ। मुहार फेर्दै त्रिवी रंगशाला आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास। सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू, दल खोल्ने दौड़, नयाँ पत्रिका दैनिकको अग्र पृष्ठको खबरलाई लिँदैछौ। जेएनजी आन्दोलनपछि संसद विघटन भई मुलुक प्रतिनिधि सभा निर्वाचनतर्फ उन्मुख भएपछि अहिलेसम्म 18 दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। आन्दोलन अगाडिका 10 सहित प्रमाणपत्र पाउन बाँकी 25 दलमाथि आयोगले अध्ययन गरिरहेको छ। आयोगको निर्वाचन कार्यतालिका अनुसार नयाँ दल दर्ताको समय 30 कार्तिकसम्म रहेको छ। बुधबार निवर्तमान सांसद योगेन्द्र मण्डलले चापाकल चुनाव चिन्ह राखेर राष्ट्रिय ऊर्जाशील पार्टी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो। बिहिबार र शुक्रबार कार्यालय समयमा थप 5 निवेदन परेका छन्। दल खोल्ने दौड़, जेएनजी आन्दोलनपछि मात्रै दल दर्ताका लागि 18 निवेदन, आन्दोलन अगाडिका 10 सहित कुल 28 निवेदन मध्ये 3ले प्रमाणपत्र पाइसके 25 दलमाथि अध्ययन गर्दै आयोग 30 कार्तिकसम्म दल दर्ताको समय, दल दर्ता भएको कुल संख्या 125। नयाँ पत्रिका दैनिकको खबर हो यो। बाल सुधार गृह नै सुधार गर्नुपर्ने खाँचो आजको नागरिक दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। बाल बालिकाहरूलाई सुधार गर्न राखिने विराटनगर स्थित बाल सुधार गृह नै सुधार गर्नुपर्ने देखिएको छ। विभिन्न खालका बाल बिजाई गरेका बालकलाई सुधार नराखिने सुधार गृहलाई नै सबैभन्दा पहिला सुधार गर्नुपर्ने खाँचो देखिएको हो। देशका अन्य बाल सुधार गृह जस्तै विराटनगर उपमहानगरपालिका वडा नम्बर 3 दूध फारम स्थित बाल सुधार गृहको भौतिक पूर्वाधारदेखि आन्तरिक व्यवस्थापनका सबै कुराहरू कमजोर अवस्थामा रहेका छन्। 50 जना बालक राख्ने विराटनगर स्थित सो गृहको क्षमता भए पनि हाल 250 भन्दा बढ़ी बालक राखिएको छ। सुधार गृहको क्षमता भन्दा 5 गुणा बढ़ी बालक राखिएका कारण यस्तो अवस्था आएको हो। बाल सुधार गृह नै सुधार गर्नुपर्ने खाँचो आजको नागरिक दैनिकको भित्री पृष्ठमा खबर प्रकाशित छ। विवादै विवादमा अन्तरिम सरकार ट्याक्स हेभन कम्पनीलाई कर छूटदेखि युरो 3 का गाड़ी आयात खुल्ला गर्ने निर्णयसम्म जेएनजी आन्दोलनको भावनामाथि गम्भीर कुठाराघात, नेपाल समाचार पत्रले अग्र पृष्ठमा खबर प्रकाशित गरेको छ। जेएनजी आन्दोलनको राप्रतापबाट बनेको सुशीला कार्की नेतृत्वको सरकार 2 महिना पुग्न नपाउँदै आलोचना र विवादको घेरामा परेको छ। आगामी 21 फागुनमा निर्वाचन गराउने र 23 भदौको घटनामा दोषीलाई कारवाही गर्ने जिम्मेवारीका साथै सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको बाचा गरेर बनेको यो सरकार अहिले विपरीत दिशामा हिँडिरहेको भन्दै आलोचनाको भुमरीमा परेको हो। गत 27 भदौमा बनेको सरकारको पदावधि अब 4 महिना मात्रै बाँकी छ। यी हुन् कार्की सरकारका 10 आलोचित कार्य यो नेपाल समाचार पत्रमा उल्लेख गरिएको छ। ट्याक्स हेभन देशको कम्पनी डोलमा फण्डलाई पुँजीगत लाभ कर छूट, 23 भदौको नरसम्हार गर्नेमाथि छानबिनमा उदासीनता, युरो 3 मापदण्ड खुल्ला गर्ने जनविरोधी निर्णय, विद्युत सम्बन्धी सम्झौतामा राज्य कोषमा थप व्यवहार बेह भार पर्ने गरी निर्णय, भूमि आयोग हचुवामा खारेज, सर्वोच्चद्वारा रोक, प्रधानमन्त्री र मन्त्रीका सम्पत्ति विवरण लुकाइयो, सरकारले पाउन सकेन पूर्णता, विवादास्पद र भ्रष्टाचारमा मुछिएकालाई मन्त्रीमा सिफारिश, भ्रष्टाचारका ठूला फाइल खोल्न असफल, कर्मचारी व्यवस्थापनमा असफल, यो समाचार आज नेपाल समाचार पत्रले प्रकाशित गरेको हो। रासोपा विस्तारित बैठक, समानुपातिकमा 27%, 40 वर्ष मुनिका युवालाई उम्मेद्वार बनाउने निर्णय, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जेएनजे आन्दोलनको मर्म अनुसार समानुपातिकतर्फ 27% र 40 वर्षका युवालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। चितवनको सौराहामा शनिबार सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो। लामिछानेको मुद्दा द्रुत न्यायिक प्रक्रियाबाट टुंग्याउन पनि सम्मेलनले गरेको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। व्यवसायीको मनोबल खस्किँदा सकसमा अर्थतन्त्र, नागरिक दैनिकको अग्रपृष्ठमा खबर रहेको छ, जसमा अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वहरूको भनाईलाई उल्लेख गरिएको छ। अर्थमन्त्री रामेश्वर खनालको भनाईलाई समाचारमा उल्लेख गरिएको छ। निजी क्षेत्रको मनोबल उकास्न सरकारका तर्फबाट दिन सक्ने सबै सुविधा दिन तयार छौ, समस्या समाधानका लागि निजी क्षेत्र र सरकार आआफ्नो गतिमा हिँड्नुपर्छ, त्यसै गरी विश्वनाथ पौडेलको भनाई पनि रहेको छ। उहाँ नेपाल राष्ट्र बैंकको गवर्नर हुनुहुन्छ। असहज परिस्थितिलाई अवसरका रूपमा लिएर उच्च मनोबलका साथ काम गर्नुहोस्, ब्याज दर कम, तरलता उच्च, विदेशी विनिमय 22 खर्ब भन्दा बढ़ी भएकाले यसलाई सदुपयोग गर्नुपर्छ। त्यसै गरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाईलाई पनि समाचारमा उद्धृत गरिएको छ। आन्दोलनबाट निजी क्षेत्र आहत छ, जोहो गरेर सरसापट गरेर ऋण लिएर उद्यमीले लगानी गरेका हुन्छन्। जेएनजी आन्दोलनमा निजी क्षेत्रमाथि ठूलो प्रहार भयो। व्यवसायीको मनोबल खस्किँदा सकसमा अर्थतन्त्र, नागरिक दैनिकमा यो खबर प्रकाशित छ। किसानको धानमा व्यापारीको काटेलिङ, आजको गोर्खापत्र दैनिकको आर्थिक पृष्ठमा खबर रहेको छ। सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि लुम्बिनी प्रदेशका किसान तोकिएको दरमा धान बिक्री गर्न नसकी बाध्यतावश सस्तोमा व्यापारीलाई बेच्नु परेको गुनासो गर्दै आएका छन्। किसानले बाँके, दाङ, बर्दिया, कपिलवस्तु र पश्चिम नवलपरासीका किसानका अनुहार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद शुरू गर्दा र बजारमा सरकारी नियमन नहुँदा उनीहरू नोक्सानीमा परेका हुन्। किसानको धानमा व्यापारीको काटेलिङ, आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। त्यसै गरी गोर्खापत्र दैनिकको आर्थिक पृष्ठमा रागा भैंसी पाल्न आधा अनुदान दिइने अर्को समाचार पनि रहेको छ। सरकारले रागा भैंसी खरिद, गोठ निर्माण र घाँस लगाउनका लागि किसानलाई 50% अनुदानको व्यवस्था गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात अभिवृद्धिका लागि रागा भैंसी प्रवर्धन कार्यक्रम सञ्चालन कार्यविधि मार्फत सो व्यवस्था गरेको हो। खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।